सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
हरेक बिहीबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
नमस्कार। नेपालमा मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्दछ। हरेक वर्ष यस्ता विपदका कारण ठूलो धनजनको क्षति हुने गरेको छ। आज नागरिक शिक्षामा हामी बाढी पहिरो जानुका मुख्य कारण, त्यसका प्रारम्भिक सङ्केत तथा त्यसबाट बस्ने उपायका बारेमा जानकारी दिनेछौँ। ध्यान दिएर सुन्नुहोला।
नेपालको कमजोर भौगोलिक बनावट, भिरालो भूभाग, अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोसँगै यसले तराई क्षेत्रमा डुबानको समस्या ल्याउने गरेको छ। वन फडानी, अव्यवस्थित सडक निर्माण, नदी उत्खनन तथा जथाभावी बस्ती विस्तार जस्ता मानवीय गतिविधिले जोखिम झन बढाइरहेको छ। तर धेरै अवस्थामा बाढी र पहिरो आउनु अघि केही सङ्केत पनि देखिने गर्दछन्। अब लागौ पहिरो जानु अघि देखिने सङ्केततर्फ।
विपद व्यवस्थापन विज्ञहरूका अनुसार जमिन चिरिन थाल्नु, घरको भित्ता वा आँगनमा नयाँ ढाँचा देखिनु, रुख वा बिजुलीको पोल ढल्किनु, भिरबाट साना ढुङ्गा खस्न सुरु हुनु, जमिनबाट अनौठो आवाज आउनु, मूल तथा धाराको पानी अचानक धमिलो हुनु, पहिलेदेखि सुक्खा ठाउँमा पानी चुहिनु, यी सबै सम्भावित पहिरोका सङ्केत हुन सक्छन्। यदि यस्ता सङ्केत देखिएमा तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जानुपर्दछ। त्यसै गरी बाढी आउनु अघि पनि केही सङ्केत देखिन्छन्, जस्तो लगातार धेरै वर्षा हुनु, खोला वा बाढीको सतह अचानक बढ्नु, नदीको पानी धमिलो र तीव्र गतिमा बग्नु, खोलाबाट ठुलो आवाज आउनु, माथिल्लो क्षेत्रमा भारी वर्षाको सङ्केत आउनु, ससाना खोला अचानक बढ्नु पनि सङ्केतका रूपमा बुझ्न सकिन्छ।
विशेष गरी रातिको समयमा यस्तो अवस्थालाई व्यवस्था गर्नु जोखिमपूर्ण हुन सक्छ। अब कुरा गरौँ बाढी पहिरोबाट बच्ने उपायका बारेमा। विज्ञहरूको सुझाव अनुसार जोखिमयुक्त ठाउँमा घर निर्माण नगर्ने, वर्षायाममा मौसम र पूर्व सूचना नियमित सुन्ने, घर वरिपरि पानी निकासको उचित व्यवस्था गर्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने, खोला तथा नदीमा काठ दाउरा सङ्कलन नगर्ने, आपतकालीन सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार माध्यम, स्थानीय सरकार र सुरक्षाकर्मीको सूचना पालना गर्ने, यदि जोखिम बढेको महसुस भए ढिला नगरी सुरक्षित स्थानतर्फ जानु सबैभन्दा महत्त्वपूर्ण कदम हो। बाढी र पहिरोका सङ्केत बुझौँ, सतर्क बनौँ र अरूलाई पनि सचेत गरौँ। धन्यवाद। नमस्कार। नागरिक शिक्षा कार्यक्रममा हार्दिक स्वागत छ। कार्यक्रमको यो भागमा आज हामी मानव सभ्यताका प्रभावशाली दार्शनिक ग्रन्थमध्ये एक मानिने श्रीमद् भगवद्गीताका सन्देश, यसको नैतिक र दार्शनिक आयाम तथा आजको नागरिक जीवनमा यसको सान्दर्भिकताबारे छलफल गर्दैछौँ। महाभारतको युद्धभूमिमा अर्जुन र श्रीकृष्णबीच भएको भनिएको संवादका रूपमा प्रस्तुत गीता केवल धार्मिक ग्रन्थ मात्र होइन, जीवन, कर्तव्य, नेतृत्व, आत्मअनुशासन, निर्णय क्षमता र नैतिक उत्तरदायित्वबारे गहिरो चिन्तन गर्ने दार्शनिक कृति पनि हो भनिन्छ। आजको समाजमा नागरिक उत्तरदायित्व, अनुशासन, सामाजिक सद्भाव, नैतिक नेतृत्व र व्यक्तिगत चरित्र निर्माणका विषयहरू अझ बढी महत्त्वपूर्ण बन्दै गएका छन्। यिनै सन्दर्भमा भगवद् गीताको शिक्षाले मानिसलाई के सन्देश दिइन्छन् यिनै सन्दर्भमा भगवद् गीताको शिक्षाले मानिसलाई के सन्देश दिन्छन् यसका सिद्धान्तहरू आधुनिक समाज र लोकतान्त्रिक नागरिक जीवनसँग कसरी जोडिन्छन् यिनै विषयमा कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ धर्म दर्शन संस्कृतिका प्रसारक डाक्टर चिन्तामणि योगी स्मरण रहोस् कार्यक्रमको अघिल्लो भागमा पनि हामीले यसै विषयमा उहाँसँग विमर्श गरेका थियौँ अब सुनौ उहाँसँग गरिएको कुराकानीको अरू सन्दर्भ
खास गरी हामीले त्यो नैतिक नेतृत्व त्यो नैतिक बल सृजना गर्नको निमित्त गीताको शिक्षालाई कसरी हामीले ग्रहण गर्न सक्ने कसरी त्यो उपयोगी बनाउन सक्ने व्यवहारमा
हेर्नुहोस् गीताले त कति सुन्दर सूत्र दिएको छ अहिले तपाईँको प्रश्नलाई सम्मान गर्दै कति सुन्दर सूत्र दियो समत्वम योग उच्यते सुखमा पनि समता दुःखमा पनि समता जबसम्म हामी समस्याहरूमा देखाउँछौ समस्या रहिराख्छ हामीले समस्या आफूभित्र खोज्दैनौ हामी अरूलाई समस्या देखाउन तयार छौँ आफूभित्रको समस्या खोज्न तयार छैनौँ हामी अर्काको कमजोरी देखाउन तयार छौँ आफ्नो कमजोरी खोज्न तयार छैनौँ हामी अर्कालाई शिक्षा दिन तयार छौँ आफूभित्रको बोध भयो कि भएन त्यसमा चिन्तन गर्न तयार छैनौँ हामी अर्कालाई ज्ञान बाँड्न तयार छौँ आफूभित्र ज्ञानको ज्योति बुद्धको भाषामा अपदीपो भव दर्शनको भाषामा आत्मानन्द विद्धि र गीताको भाषा ज्ञान भन्दा ठुलो कुरा केही छैन है नहीं ज्ञाने न सदृशम पवित्र मिह विद्यते नथिङ कुड बी प्योरर देन विजडम त्यो ज्ञानको खोजीका लागि हामी कहाँ लागेका छौँ त्यही भएर के भने हामी भित्री त्यो तत्त्वमा जान चाहेनौ मूल सन्देशमा बोधमा हामी जान चाहेनौ र तपाईँले सुरुमै भन्नुभएको जुन प्रश्न थियो यत्रो विश्वव्यापी मार्गदर्शन गर्ने सन्देश भएको गीता हाम्रै अगाडि छ हाम्रै देशमा छ हाम्रै आँगनमा छ हाम्रै घरमा छ हाम्रै पकेटमा छ त्यो गीतालाई हामीले एप्लाई गर्न चाहनौँ किनकि गीताको के भन्छ भने गीता सुगीता कर्तव्य गीतालाई सुगीता बनाउने त्यो गीता वाचन गर्ने पण्डित भएर प्रोफेसर भएर लेखक भएर रिसर्चर भएर पिएचडी भएर पनि त्यसले पनि केही केही हुँदैन तर गीता हेज टु बी एप्लाइड इन युर लाइफ गीता सुड बी इन युर ब्रेथ इन योर टोटल लाइफ स्टाइल गीता सुगीता कर्तव्य त्यो भइदियो भने हाम्रो जीवनको समस्या हाम्रो देशको समस्या हाम्रो परिवार समाजको समस्या सारा विश्वको समस्या चुटकीमा खतम हुन्छ त्यही भएर सपेन हाबर जस्ता व्यक्तिहरू गीता पढेर रुन्थे फ्रान्सको त्यो स्पेरिसमा रातिको बेला नाङ्गो खुट्टा त्यो जाडोको बेलामा पनि नाच्थे यस्तो ग्रन्थ अमर ग्रन्थ अमृत ग्रन्थ मैले यस्तो अमृत पान गरे भनेर नाच्थे यस्तो गीता हो यस्तो अद्भुत ग्रन्थ हो यो त
अब यो हाम्रा दैनिक जीवनसँग पनि हाम्रो दैनिक काम क्रियाहरूलाई पनि मार्ग निर्देश गर्न सक्ने अत्यन्त सूक्ष्म चिजहरूमा पनि यसलाई अवलम्बन गर्न सक्दाखेरि अगाडि जाने यो जुन खालको यो ग्रन्थ छ अब यसबाट यसलाई हाम्रो नेपाली समाजलाई आजको नेपालको हाम्रो सामाजिक र राजनीतिक परिवेशमा गीताबाट सबैभन्दा बढी सिक्नुपर्ने विषय अथवा त्यसबाट निर्देशित हुनुपर्ने विषय के छ हामीले त्यसलाई सही ढङ्गले अप्नाउन नसक्दाखेरि हामी उल्झनमा फँसिराखेको कुरा त छँदैछ तथापि अब हामीले हाम्रो सामाजिक जीवनलाई हाम्रो राजनीतिक परिवेशलाई हाम्रा दैनिक पारिवारिक जीवनहरूलाई पनि सुखपूर्ण बनाउनको निमित्त गीताबाट हामीले सिक्नुपर्ने महत्त्वपूर्ण सन्देश के हुन सक्छ छोटकरीमा भन्नु पर्दाखेरि
धन्यवाद तपाईँले बडा मार्मिक प्रश्न गरिराख्नु भएको छ धेरै धन्यवाद छ सजिलो कुरा छ हामीसँग विद्या छ तर विद्या मात्र भएर के हुन्छ अपरा विद्याले रोटी कमाइन्छ त्यो कुन ठुलो कुरा हो परा विद्या गीताले अपरा विद्या मात्र होइन परा विद्याको कुरा गर्छ त्यही परा विद्याको अर्को शब्द हो ज्ञान यानि कि ज्ञान योग हामीलाई चाहियो वी हेभ नलेज बट नो विजडम नलेज छ विजडम भएन भने नलेज नै हाम्रो जीवनको लागि बाधक बन्छ हाम्रो जीवनको विनाशक कारक बन्छ त्यही भएर विद्या अपरा विद्या परा विद्यामा परिणत हुनैपर्छ नलेज मस्ट बी ट्रान्सफर इन्टु विजडम त्यही भएर गीताले भन्छ अरे भाइ विद्या छ ज्ञान ल्याऊ ज्ञान ज्ञान योग चाहियो ज्ञान योगमा समुन्नति छ, शान्ति छ, समृद्धि छ, सुख छ, सन्तुष्टि छ। यसै गरी गीताले भन्छ, कर्म गरेर मात्र भएन, कर्म योग चाहियो। निवेदन गर्छु, कर्म योग चाहियो, यानि कि अनासक्ति भाव चाहियो। कर्म योग चाहियो, यानि कि अकर्ता भाव चाहियो। कर्म योग चाहियो, यानि कि निमित्त बुद्धिवाला चाहियो। कर्म योग चाहियो, यानि कि सर्वजन हिताय, सर्वजन कल्याणाय चाहियो। कर्म योग चाहियो, यानि कि कतै पनि कसैलाई जित्ने वाला, कसैलाई हराउने वाला होइन, मात्र स्वधर्म वाला। स्वधर्म भनेको फेरि त्यहाँ चाहिँ कुनै त्यो जाति विशेषवाला, सम्प्रदाय विशेषवाला होइन, स्वधर्म वाला। हरेकको स्व छ, त्यो स्वलाई खोज्नुहोस्, स्वधर्म वाला। यसै गरेर जीवनमा के छ अहिले? डिप्रेसन भनेका छन्, फ्रस्ट्रेसन भनेका छन्, एङ्जाइटी भनेका छन्, डिभोर्स गरेका छन्, के छ? यानि कि त्यो सबै कुराको निदान कहाँ छ? भक्तिमा छ, प्रेममा छ, जीवनको त्यो सुन्दरतामा छ, त्यो श्रद्धामा छ, आस्थामा छ। अरे कोही तो है, कोही सुन रहा है, कोही देख रहा है, कोही समझ रहा है। म किन डिप्रेस्ड हुने? Why should I be negative? Why should I be emotional? भगवान तिमी छौ नि, त्यो भगवत भाव, त्यो भगवानको नाम के हो? भगवान दुई हात वाला, चार हात वाला, त्यो गीताको विषय होइन। भगवान चाहिँ ठुलो हात्तीको टाउको जस्तो अथवा के जस्तो, त्यो गीताको विषय होइन। कुनै तत्त्व छ, कुनै आदि शक्ति पराशक्ति छ, त्यसैलाई साइन्सले भन्छ क्वान्टम कन्सियसनेस, कस्मिक एनर्जी, द डिभाइन इन्फिनिट पावर। भनेपछि त्यो पराशक्ति, आदि शक्ति, पराचेतना, आदि चेतनामा त्यो विश्वास, त्यो आस्था, भक्ति हो। त्यो भइदियो भने जीवन त रसमय बन्छ, भावमय बन्छ, प्रेममय बन्छ। त्यो रस, त्यो आस्था, द्याट काइन्ड अफ डिभाइन पोजिटिभ स्ट्रङ एटिच्युड, द्याट डिभाइन डिटर्मिनेसन भित्रैबाट जब जाग्छ, अस्तित्व बोध, प्रेम बोध हुन्छ।
गीताको मुख्य सन्देशहरू के हुन्छ? त्यो सन्देशलाई हामीले व्यावहारिक जीवनमा अप्नाउन सक्दाखेरि हामीले प्राप्त गर्ने जुन हामीले सुखको कल्पना गर्छौँ, त्यो कसरी प्राप्ति हुन सक्छ? र हामीले मोह कसरी त्याग गर्न सक्छौँ? मोह किन त्याग्नुपर्छ? मोह त्याग्न सक्दाखेरिका हुने फाइदाहरू के हुन् भन्ने यावत गीताको जुन मुख्य सन्देश छ, खास गरी नागरिक चेतना जागृत गर्ने र सकारात्मकताको विकास गर्ने र हाम्रा यी व्यावहारिक जीवनहरूमा, यो सांसारिक जीवनमा यी कति सम्भव छन्, यसमा एकाकार कसरी बनाएर लाने, यो पनि एउटा अत्यन्तै जटिल विषय होला नि योगीज्यू।
जटिल त के छ भने जटिल छ, जटिल नहुने होइन। तर सुरुमा मैले भने, अर्जुनले भन्छन् मैले कोसँग युद्ध गर्ने हो। गीताका दुई चारवटा प्रसङ्गले मलाई साह्रै त्यो आप्लावित भन्छ नि, मलाई एकदमै त्यो भित्रैदेखि त्यो बडा भावुक र बडा ऊ बनाउँछ। आशावादी, आस्थावादी, आदर्शवादी, अध्यात्मवादी, आत्मवादी, अथवा मलाई बाद भन्ने शब्द पनि मलाई मन पर्दैन भन्नलाई मैले भने, किन बाद शब्दमा अनेकौँ प्रकारका विवाद छन्। एनिवे, अनि लास्टमा गएर गीतामा अर्जुन भन्छन् करिष्ये वचनम तव, हे भगवान् हजुरले भनेको गर्दछ। बस त्यही हो, कहाँ जटिल छ। त्यही भएर चाहिँ करिष्ये वचनम तव, हजुरले भनेको गर्दछु। त्यो समर्पण भाव, त्यो प्रेम भाव, त्यो श्रद्धा भाव, त्यो निष्ठा भाव भइदियो भने त सबै सम्भव छ नि। तपाईँलाई नागरिक नागरिक बार बार भन्नुभयो, हामी नागरिकमा त्यति नागरिक चेतना मैले गर्छु, दिस इज वाट माई ड्युटी, फिनिस्ड। हरेक नागरिकले कुचो लाउने बेलामा फोहोर कहाँ फ्याँक्ने हो, करिष्य वचनम तब, बिजुलीको बिल कसरी तिर्ने हो, सडक पार कसरी गर्ने हो, आफ्नो कम्पनीको ट्याक्स कसरी तिर्ने हो, बसमा चढ्ने बेलामा ओर्लिने बेलामा कस्तो व्यवहार गर्ने हो, अनि आफ्नो छरछिमेकी आदि इत्यादिसँग आफ्नो स्कुलमा कलेजमा आफ्नो कम्पनीमा कार्यालयमा पसलमा के कस्तो मान्छेसँग व्यवहार गर्ने हो भन्ने खालको कुरालाई अलिकति बुझिदिएर करिष्य वचनम तब, अलमल अलमल परेको अर्जुनले पनि लास्टमा झलमल झलमल, अब केही चिन्ता छैन, शङ्का नास्ति, चिन्ता नास्ति, भय नास्ति, पीडा नास्ति, दुविधा नास्ति, केही छैन, भगवान् हजुरले भनेको गर्दछु। यति भाव जाग्यो भने त नेपाल त त्यो स्वर्ग बन्नलाई कि 10 वर्षीय पञ्चवर्षीय योजना बनाउनु पर्छ र विश्वका यी युद्धहरू, विश्वका यी मारहरू, विश्वका यी अनेक प्रकारका ती भयानक डरलाग्दा योजनाहरू सारा कुरालाई कन्ट्रोलमा अथवा सिस्टममा ल्याउनको लागि टाइम लाग्छ र त्यो भएर गीता सर्वमान्य सर्वपूज्य ग्रन्थ हो, सबैले त्यो कुरा बुझिदियो भने बस आनन्दै आनन्द छ। त्यो भएर गीता सारा मानव मात्रको कल्याणको ग्रन्थ हो। त्यो भएर गीताको लास्टमा भन्छ यत्र योगेश्वर कृष्ण यत्र पार्थो धनुर्धर। अरे भाइ कृष्ण चाहियो अर्जुन चाहियो, फेरि कृष्ण नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि, अर्जुन नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि, गीता नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि, संस्कृत नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि। हामीले सबलाई स्पेस दिनुपर्छ। यो मात्रै भाषा, यो मात्रै ग्रन्थ, यो मात्रै अतिवाद गर्नु हुँदैन। देयर इज नथिङ लाइक ओन्लीइज्म। तर यहाँ एउटा प्रतीकात्मक रूपमा जहाँ ज्ञान छ र जहाँ विज्ञान छ, यानि कि कृष्ण भनेका ज्ञान हुन्, अर्जुन भनेका विज्ञान हुन् भन्ने बुझ्नुहोस्। जहाँ ज्ञान र विज्ञानको समन्वय छ सबै कुरा सम्भव छ। यो आर्टिफिसियल इन्टेलिजेन्स होइन, हामीलाई त स्पिरिचुअल इन्टेलिजेन्स चाहियो, एसआई। हामीलाई त इमोसनल इन्टेलिजेन्स चाहियो, इआई। हामीलाई त नेचुरल इन्टेलिजेन्स चाहियो, एनआई। हामीलाई त एन्सेस्टर्स इन्टेलिजेन्स चाहियो, एआई। यानि कि यो जुन एआई छ इन्टेलिजेन्स लाई पनि आर्टिफिसियल बनाउने गर्दा गर्दा हाम्रा युवाहरू आर्टिफिसियल इन्टेलिजेन्स भन्दा भन्दा आफै आर्टिफिसियल बन्न गए। आर्टिफिसियल थिङ्किङ, आर्टिफिसियल लाइफस्टाइल, आर्टिफिसियल फुड, आर्टिफिसियल बिहेभियर्स, आर्टिफिसियल एक्जिबिसन प्रोजेक्सन एन्ड अल दि फेसबुक लाइफस्टाइल, यसले बहुतै खतरनाक जीवन बनाउँदैछ। यानि कि हामीलाई ज्ञान चाहियो कृष्ण, हामीलाई विज्ञान चाहियो अर्जुन। यानि कि यसरी ज्ञान विज्ञानको समन्वय भयो भने बालकृष्ण समले भनेको ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा, सम्पूर्ण नागरिक समस्याहरू समाधान हुन्छन्, सम्पूर्ण विश्व समस्याहरू समाधान हुन्छन्, जिन्दगी कस्तो बन्छ सत्यम शिवम सुन्दरम बन्छ, जिन्दगी कस्तो बन्छ बुद्धको भाषामा भवतु सब मङ्गलम हुन्छ, सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया। यानि कि अहिलेको समय ज्ञान र विज्ञानको समय हो।
अन्त्यमा म एउटा प्रसङ्ग जोड्न चाहे र छोटोमा म योगीज्यूबाट यसको समीक्षा चाहन्छु। यो अध्यात्म र योगको आदिभूमि भनिन्छ भारतवर्षको यो समग्र क्षेत्र अझ हिमवत् खण्ड, यस अर्थमा नेपाललाई आरोग्य र अध्यात्म पर्यटनको एउटा मुख्य गन्तव्य यसको केन्द्र बनाउनको निमित्त के कस्तो पहल हुन आवश्यक होला, अथवा हाम्रा ती प्रयासहरू कतातिर गइराखेको देख्नुहुन्छ यहाँले संक्षेपमा?
अरू देशमा के छ के छैन कसो छ कस्तो हुनुपर्ने त्यो बारेमा हामी अरूको चर्चा नगरौँ। हामी हाम्रो देशको चर्चा गर्ने बेलामा त हाम्रो त जनकपुर धाम पनि यही हो, लुम्बिनी धाम पनि यही हो, गोरखनाथ धाम पनि यही हो, दमोली तनहु वेदव्यास धाम पनि यही हो, हाम्रो तपाईँ गोर्खा गोरखनाथ धाम पनि यही हो, आदिदेव राष्ट्रदेव पशुपतिनाथ धाम पनि यही हो, र सिङ्गो तपाईँले गीतासँग जोड्नु भएको छ, सिङ्गो महाभारत श्रृङ्खला भएको देश पनि यही हो। यही देशले अष्टावक्र गीतालाई पनि सम्मान गरेको, यही देशले तपाईँको श्रीमद् भगवद् गीतालाई पनि सम्मान गरेको छ। त्यस कारण हेर्नुहोस्, यो गीता भन्ने ग्रन्थको माध्यमबाट हामीले अगाडि बढ्न सक्यौँ, हाम्रै तपाईँको चाहिँ गोरख योग सूत्रबाट अगाडि बढ्न सक्यौँ, हाम्रै तपाईँको आदि पशुपतिनाथको सूत्रबाट हामी अगाडि बढ्न सक्यौँ, नेपाल नै शिव भूमि हो, योग भूमि हो, यसको माध्यमबाट अगाडि बढ्न सक्यौँ भने त नेपाल विश्वका लागि एकमात्र नमुना हो। दुनियाँका ठुला ठुला योग गुरुहरूसँग मेरा पनि कार्यक्रमहरू हुन्छन्, उनले भन्छन् नेपालमा योग गर्नु पर्दैन, नेपालमा बस्दा मात्र पनि योग हुन्छ, नेपालमा भ्रमण गर्दा मात्र पनि योग हुन्छ, नेपालमा श्वास फेर्दा मात्र पनि योग हुन्छ, नेपालको माटोमा योग छ, हावामा योग छ, यहाँका हरेक मन्दिरमा योग छ, यहाँ नेपालका हरेक तपाईँको गुम्बाहरूमा मन्दिरहरूमा यहाँका हरेक तपाईँका हाम्रा चैत्यहरूमा तीर्थहरूमा योग छ। त्यही भएर नेपाल योग भूमि हो, वेद भूमि हो, पुण्य भूमि हो, शिव भूमि हो, गोरख भूमि हो, महाभारत श्रृङ्खलाको नदीहरूको तीर्थहरूको साक्षात भूमि यो हो। हामीलाई अब के चिन्ता, हामी हाम्रै काली गण्डकीको कुरा गर्छौँ, हामी हाम्रै बुद्धकै कुरा गर्छौँ, त्यसकारण यही देश योग भूमि हो। मात्र योग टुरिज्मको माध्यमबाट पनि, मात्र ध्यान टुरिज्मको माध्यमबाट पनि, मात्र संस्कृति र अध्यात्म टुरिज्मको माध्यमबाट मात्र पनि हामी सारा विश्वलाई मार्गदर्शन गर्न सक्छौँ, नेपाललाई समृद्ध समुन्नत बनाउँदै नेपाललाई सारा विश्वको प्यारो साझा देशका रूपमा, विश्व गुरुका रूपमा बनाउन सक्छौँ है भन्ने मेरो विश्वास हो।
हस्, रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम नागरिक शिक्षाको लागि समय दिनुभयो यहाँले। अत्यन्तै महत्त्वपूर्ण विचार सन्दर्भहरूका माध्यमबाट मानव जीवनलाई, हाम्रो जीवन पद्धतिलाई, हाम्रो दैनिकीलाई कसरी सकारात्मकतातर्फ अगाडि बढाउन सकिन्छ र त्यसको एउटा मार्गदर्शक ग्रन्थको रूपमा, दार्शनिक ग्रन्थको रूपमा रहेको श्रीमद् भगवद् गीता त्यसलाई कसरी अवलम्बन गर्न सक्छौँ भन्ने सन्दर्भमा हामीले विमर्श गऱ्यौँ, महत्त्वपूर्ण विचारहरू राखिदिनु भएको छ। यहाँलाई धेरै धेरै आभारसहित धन्यवाद व्यक्त गर्दछौँ। प्रविधि संयोजनतर्फका मेरा साथी मिनर्भा वज्राचार्यको साथमा भानुभक्त खड्का पनि बिदा हुन्छु। धन्यवाद, नमस्कार।
भानुभक्तजी नमस्कार, धन्यवाद। रेडियो नेपाल सबैलाई धन्यवाद, जय हो।
आजको नागरिक शिक्षा कार्यक्रममा हामीले भगवद् गीता केवल धार्मिक आस्थाको विषय मात्र नभई नैतिकता, कर्तव्यबोध, आत्मअनुशासन, जिम्मेवारी, नेतृत्व र मानव जीवनका गहन प्रश्नहरूमा मार्गदर्शन गर्ने दार्शनिक ग्रन्थका केही पक्षका बारेमा बुझ्ने प्रयास गर्यौँ। नागरिक जीवनमा अधिकारसँगै कर्तव्य, व्यक्तिगत सफलतासँगै सामाजिक उत्तरदायित्व र नेतृत्वसँगै नैतिकताको महत्त्वलाई आत्मसात गर्न सके समाज अझ जिम्मेवार, सहिष्णु र समावेशी बन्न सक्छ। यही सकारात्मक सन्देशका साथ कुराकानीमा हुनुहुन्थ्यो धर्म दर्शन संस्कृतिका प्रसारक डाक्टर चिन्तामणि योगी। आज नागरिक शिक्षामा हामी कुरा गर्नेछौँ एउटा यस्तो प्राकृतिक प्रकोपको बारेमा जसले वर्षेनी नेपालमा सयौँ मानिस र चौपाएको ज्यान लिन्छ, त्यो हो चट्याङ अर्थात् वज्रपात।
सबैभन्दा पहिला चट्याङ भनेको के हो? श्रोताहरू, जब आकाशमा बनेका बाक्ला बादल बीच तीव्र घर्षण हुन्छ त्यहाँ विद्युतीय चार्ज उत्पन्न हुन्छ, त्यही विद्युतीय शक्ति पृथ्वीमा खस्दा चट्याङ पर्छ। मौसमविदहरूका अनुसार गर्मी बढेसँगै पानीका कण माथि उठेर बादल बन्छन्, ती बादलहरू एक आपसमा ठोकिँदा शक्तिशाली करेन्ट उत्पन्न हुन्छ र चर्को आवाजसहित जमिनतर्फ खस्छ। हो, यही हो चट्याङ अर्थात् वज्रपात। विशेषज्ञहरूका अनुसार चट्याङ मुख्यत प्री मनसुन अर्थात् चैत वैशाख र जेठ महिनामा बढी पर्ने गर्छ, तर असोजसम्म पनि यसको जोखिम रहन्छ।
पहाड र तराईका खुला मैदान, खेतबारी र नदी किनारमा चट्याङ बढी लाग्छ। नेपालमा हरेक वर्ष सरदर 100 जनाको मृत्यु चट्याङबाट हुने गरेको छ। राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार 2071 सालदेखि हालसम्म देशभर 3000 भन्दा बढी चट्याङका घटनामा 1200 भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् भने चट्याङ लागेर कैयौँ घर पालुवा चौपाय मरेको समाचार मात्र आउँछ, तर तथ्याङ्क नै छैन।
विज्ञहरूका अनुसार नेपाल विश्वमै धेरै चट्याङ पर्ने क्षेत्रमध्ये एक हो। विशेष गरी हिमालको फेदी क्षेत्र र नेपालका उच्च पहाडी भूभाग चट्याङका लागि उच्च जोखिमयुक्त मानिन्छ। तर दुःखको कुरा, चट्याङबारे अझै पनि समाजमा धेरै भ्रम र व्यवस्था छ। लेखेको भए जहाँ भए पनि मरिन्छ भन्ने सोचका कारण धेरैले सामान्य सावधानी समेत अपनाउँदैनन्। विशेष गरी खेतबारीमा काम गर्ने किसान, खुला ठाउँमा रहनेहरू तथा माटोका घरमा बस्ने समुदाय बढी जोखिममा पर्ने गरेका छन्। श्रोताहरू, चट्याङ प्राकृतिक घटना हो, यसलाई हामीले रोक्न त सक्दैनौँ, तर सचेत रहेर सही व्यवहार गरेमा यसबाट बस्न सक्छौँ। जस्तो
चट्याङबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको सुरक्षित स्थानमा बस्नु हो। बादल गर्जन थालेपछि सकेसम्म घरभित्र बस्नुपर्छ। विद्युतीय उपकरण जस्तै टिभी, कम्प्युटर, मोबाइल चार्जर, आइरन वा मोटर प्रयोग गर्नु हुँदैन। प्लगबाट निकालेर राख्नुपर्छ र सकेसम्म स्विच अफ गर्नुपर्छ। धाराको पानी चलाउने, भाँडा माझ्ने, कपडा धुने वा फलामका सामान छुनु पनि जोखिमपूर्ण हुनसक्छ। यदि घर बाहिर हुनुहुन्छ भने रुखमुनि, टावर वा खुला अग्ला स्थानमा कहिल्यै नबस्नुहोस्।
विज्ञहरू भन्छन् अत्यावश्यक अवस्थामा जमिनमा कुर्कुच्चा जोडेर टाउको निहुराएर बस्दा जोखिम कम गर्न सकिन्छ। खेतबारी, नदी, पोखरी वा जलाशय नजिक जानु पनि खतरनाक हुन्छ। यस्तो जानकारी आफ्नो परिवार, छिमेकी, किसान र विद्यार्थी भाइ बहिनीहरूसँग साझा गर्नुपर्छ। अब चट्याङ लागेको व्यक्तिलाई के गर्ने त?
श्रोताहरू, एउटा ठुलो भ्रम छ चट्याङ लागेको मानिसलाई छुनुहुन्न भनेर। यो एकदमै गलत हो। चट्याङ लागेको व्यक्तिको शरीरमा विद्युत चार्ज रहँदैन। त्यस्तो पीडितलाई सुरक्षित ठाउँमा सार्नुहोस् र श्वास चलेको छ छैन हेर्नुहोस्। श्वास बन्द भएमा सिपिआर दिनुहोस्, अर्थात् हल्का छाती थिच्ने र मुखबाट कृत्रिम श्वास दिने वा तुरुन्तै स्वास्थ्य चौकी लैजान सकिन्छ।
चट्याङ प्राकृतिक प्रक्रिया हो, तर सतर्कता अपनाए धेरै हदसम्म जोगिन सकिन्छ। बादल गर्जन थालेपछि सावधानी अपनाऊ, सुरक्षित रहौ र अरूलाई पनि सचेत बनाऊ। धन्यवाद।
अब छुट्टिने अनुमति चाहन्छौ। प्राविधिक साथी मोहन राई माझीसँगै संयोजक उद्धव सिंह च्वागडी, कार्यक्रम सञ्चालक भानुभक्त खड्का र यो बिमला राईलाई पनि आज्ञा दिनुहोस्। हवस् त, नमस्कार, शुभ दिन।